जी देखना करें।
अस्सलाम वालेकुम सर, मेरा सवाल ये है सूरह अल इमरान की 26 आयत वतइज़ु मन तशा वतज़िल्लु मन तशा, इसकी जरा आप एक्सप्लेनेशन कर दें क्योंकि ये मुझे थोड़ी सी कंफ्यूज कर रही है कि अल्लाह जिसे चाहे कैसे यानी जलील कर दे या इज्जत दे दे, किस तरह से आप जरा वजाहत कर दें।
जबरदस्त जी, मतलब है आपने ओपनिंग शॉट ही फुल टॉप से कर दिया।
थैंक यू टू यू सर जी।
तो सुनिए फिर देखें
जी सर,
इस आयत में एक लफ्ज है मन, वताइज़ु मन तशा वतज़िल्लु मन तशा, बेयदिकल खैर। फिर आगे फरमाया कि इन्नका अला कुल्ले शैन कदीर, वताइज़ु मन तशा का तर्जमा हमने कर दिया वो जिसको चाहे इज्जत दे। मन तशा का मतलब ये क्यों नहीं ले रहे कि जो चाहता है, जो चाहता है यानी ये इंसान पे है कि वो अपनी इज्जत कराना चाहता है। अब इज्जत ताइज के लफ्ज को ले लें, ताइज कहते हैं सपोर्ट को, हमने इज्जत तर्जमा कर दिया। सूरह यासीन में है कि जब दो को भेजा उनकी तरफ और उन्होंने झुकला दिया, अरसलना अलैहिम उस्नैन, तो उन्होंने उनको झुटला दिया, युकज़्ज़िबुहुमा, उन्होंने उनको झुटला दिया। फअज़्ज़ना बिसालिसिन, अब हमने उनको तीसरे से इज्जत करवाई, क्या तर्जुमा होगा यहाँ से, फअज़्ज़ना बिसालिसिन, तो तीसरा बंदा भेजा ताकि उनकी सपोर्ट करे। तो कुरान ही के फअज़्ज़ना बिसालिसिन यानी के सपोर्ट साबित हो गया। तो तज़िल का मतलब जिल्लत हमने तर्जुमा किया, जिल का मतलब है सपोर्ट हटा लेना, मन तशा का मतलब है जो चाहता है, यानी जो चाहता है अल्लाह उसको सपोर्ट करता है, जो नहीं चाहता अल्लाह उसको सपोर्ट नहीं करता। बे यदे कल खैर, बे यदे कल का खैर तो तुम्हारे अपने हाथों में, यानी अच्छाई या बुराई तो खुद तुम्हारे हाथों में। बे यदे कल खैर, हमने तर्जुमा कर दिया खैर उसके हाथ में, फिर किसके हाथ में, अल्लाह के तो हाथ में खैर ही खैर है, आपने चूज करना है कि कौन सी बात दुरुस्त है, ये खुद आपके अपने हाथ में है। इन्ना का बेशक अला कुल्ले शैन कदीर, यानी कि अगर आप दिन में 1,00,000 ख्वाहिशें करें तो इस वक्त ये 7 अरब की आबादी जरबे 1,00,000 ख्वाहिशें, तो अल्लाह कहता है मैं इस पे कादिर हूँ, मेरी कुदरत है कुल्ले शैन हर चीज पे। क्या फरमाया कि भाई मैं तो हर चीज पे कादिर हूँ, तुम क्या चाहते हो, तुम इज्जत चाहते हो या जिल्लत चाहते हो, तुम्हें मेरी सपोर्ट चाहिए या नहीं चाहिए। सपोर्ट इज्जत से मुराद यहाँ पे वो रिस्पेक्ट का लफ्ज नहीं फिट बैठता, और जिल का मतलब डेग्रेडेशन नहीं लें आप, लें कि सपोर्ट लेंगे, यानी अल्लाह जो चाहता है अल्लाह उसको सपोर्ट करता है, जिसको नहीं चाहिए अल्लाह उसको नहीं देता सपोर्ट। या सिर्फ तर्जने का कसूर है या नहीं, अब एक कंफ्यूजन क्यों पैदा हुआ, कंफ्यूजन वही पैदा होगा जहां हकीकत से हट जाएंगे। और करें कंफ्यूज, जो ही आपके जहन में हकीकत वाजी होगी आपके कंफ्यूजन खत्म हो जाएंगे, हाँ या नहीं। तो मैंने आपको सिर्फ मतवज्जो किया कि ये मन तशा का मतलब हमने गलत लिया, साइज का मतलब गलत लिया, तज़िल का मफहूम हमने वो लिया बेयदे कल खैर, ورنہ دیکھیں اس آیت میں کچھ تو کیری بنتی کہ بے یدے کل خیر کہنے کی کیا ضرورت ہے, جب آپ کو اللہ ہی عزت دے رہا ہے یا ذلیل کر رہا ہے تو پھر کہہ رہا ہے کہ میرے ہاتھ میں خیر ہے. نہیں, اللہ کہہ رہا ہے بے یدے کل خیر کا تمہارے ہاتھ میں, ٹھیک ہے. یہ کا لگنے کا مطلب ہے تمہارا, ہم نے ترجمہ اس کا کر دیا, نتیجہ وہ اللہ کی طرف بات کو ٹھیل دیا. یہ سوچ درست ہونی چاہیے کہ اللہ تبارک و تعالیٰ جو کل شان قدیر فرما رہا ہے وہ اپنی پاورز کا اظہار کر رہا ہے. چوائس از یورس, اللہ تو ہر چیز پہ قادر ہے. تم کیا چاہتے ہو؟ آپ عزت چاہتے ہیں تو اللہ آپ کو عزت سے نوازتا ہے, یعنی اللہ سپورٹ کرتا ہے آپ کو, ٹھیک ہے نا. اب ورنہ مخلوق کی عزت اللہ کرے گا؟ یہ عزت جن معنوں میں ہم لیتے ہیں, کیا مخلوق کی عزت اللہ کرے گا؟ نہیں, مخلوق کی تو اللہ سپورٹ کرے گا. ٹھیک ہو گیا؟
تھینک یو سو مچ,
ویلکم. جی مزید.
السلام علیکم سر.
جی وعلیکم السلام.
سر میرا کوشچن ہے کہ ہم ابا حضور کی جو کتابیں پڑھ رہے ہیں اس کو ہم کس طرح سے پڑھیں کہ ہم اس کے اصلی مفہوم کو سمجھ سکیں؟
اب اس کا میرے پاس تو کوئی جواب نہیں ہے. آپ انگریزی میں کتاب پڑھتے ہیں تو کیسے پڑھتے ہیں کہ آپ کو سمجھ آ جاتی ہے؟ جب ہم کوئی ناول پڑھتے ہیں تو کیسے پڑھتے ہیں کہ ہمیں سمجھ آ جاتی ہے؟ بھائی ذہن اپلائی کرنے سے ہے نا بھائی. جب دیکھیں نا, آپ ناول پڑھ رہے ہیں تو الفاظ کے مفہوم جو ہیں آپ ان کو ذہن میں ابھرنے دیتے ہیں, اس کے نتیجے میں آپ کے ذہن میں کرداروں کی حرکات و سکنات ابھرتی ہیں, پورے منظر ابھرتے ہیں یا نہیں. میں ایک جنرل ناول پڑھنے کی بات کر رہا ہوں, ٹھیک ہے. ہم کیسے پڑھتے ہیں؟ جب ہم ناول پڑھتے ہیں تو ہم اس میں بیان کردہ کرداروں اور ان کے جذبات اور احساسات کو کیسے محسوس کرتے ہیں؟ بھائی اگر آپ لنک اپ نہ کریں تو کیا آپ کے ذہن میں کرداروں کی موومنٹس, ان کی حرکات و سکنات, ان کے احساسات اور کیفیات ابھریں گے؟ بین ہی کسی بھی کتاب کو پڑھنے کے لیے یہی قانون ہے. اب ہم قرآن پڑھتے ہیں لیکن کیا ہمارے ذہن میں اس میں بیان کیے گئے الفاظ کہ وہ مفاہیم اجاگر ہوتے ہیں کہ ہمیں پتہ چلے کہ اللہ میاں ہم سے کیا فرما رہے ہیں؟ ہم تو ثواب کے لیے پڑھ رہے ہیں. اسی طرح اگر ہم مرشد کریم کی کتاب کو اس جذبے سے پڑھیں کہ ذہن کو ڈھیلا چھوڑ کے آپ مطالعہ فرمائیں, مطالعہ, مطالعہ کا لفظ ہے تلا سے, تو اے لام این, یعنی ذہن میں کچھ منظر تلو ہو, کوئی بات, کوئی آئیڈیا تلو ہو. جب آپ اس طرح پڑھیں گے کہ وہاں پہ کوئی بھی بات جو بیان کی جا رہی ہے اس کا سیاق و سباق کو لنک اپ کرتے ہوئے آپ مطالعہ فرمائیں, یعنی کسی چیز کو وہ بات جو فرمائی جا رہی ہے, جو کہی جا رہی ہے, جو لکھی ہوئی ہے آپ کے سامنے اور آپ اس کو پڑھ رہے ہیں, تو مطالعہ تب ہوگا جب اس سے ریلیٹڈ تھاٹس آپ کے ذہن میں ایمرج ہوں گے, ابھریں گے. جب تک آپ یہ نہیں کرتے آپ محض ریڈنگ کر رہے ہیں وداؤٹ نوئنگ دا میننگ. جیسے ہم قرآن کی ریڈنگ کر رہے ہیں, ول اٹ بینیفٹ اس ان اینی وے؟ सो सिंपल। थैंक यू वेरी मच।
थैंक यू सर।
जी
अस्सलाम वालेकुम सर।
जी वालेकुम अस्सलाम।
सर मेरा सवाल है सूरे बनी इसराइल से है, इसकी सर पहली आयत है कि सर मैं उसकी अरबी पढ़ूँ या उसका तर्जुमा पढ़ दूँ, मुझे थोड़ा समझा देंगे।
फिलहाल आप तर्जुमा ही पढ़े ना।
जी पाक है वो जात जो ले गई अपने बंदे को रातों रात मस्जिद हराम से मस्जिद अक्सा तक, वो के बरकत दी है हमने जिसके माहौल में, ताकि दिखाएं हम उसे अपनी कुछ निशानियाँ, बेशक अल्लाह ही है सब कुछ सुनने वाला और देखने वाला।
जी जी
इसका लफ्जी तर्जुमा ये है।
ठीक है
सर। ये मेरा सर मेरा सवाल ये था सर, ये उस हवास की बात है जो अभी हमें लैलतुल कद्र में हासिल करने हैं, या ये उससे और हायर दर्जे की बात हो रही है, ये क्या बात हो रही है?
पहला लफ्ज क्या है? सुभान अल्लाह जी। हमने इसका तर्जमा क्या किया? पाक है वो जात। सभा अना अल्लाह जी। सभा सभा कहते हैं काम को, ड्यूटी को, यानी सारे काम उसी जात के लिए जो ले गया अपने बंदे को एक रात। रात मैंने रात के हवास। अब रात के हवास नक्टर्नल सेंसेस, ख्वाब के हवास, जिनकी रफ्तार हमारे मादी जोन के हवासों से या बेदारी के हवासों से बेशुमार गुना ज्यादा है। ठीक है, 70 गुना कम अज कम है। यही हवास की रफ्तार 70,000 गुना भी हो सकती है और 70,00,000 गुना भी हो सकती है। ठीक हो गया? अब इसका कोई तायुन नहीं किया, लेकिन इतना बताया कि टाइम एंड स्पेस निगेट हो जाते हैं। क्या? मस्जिदुल हराम से मस्जिदुल अक्सा। अक्सा का लुगवी मतलब है दूर, और मस्जिदुल हराम जिसके करीब ना जाने का कहा गया है। हरम हरम हराम क्या हुआ? हरम यानी जो जिस चीज से दूर रहना चाहिए। अब लफ्ज मस्जिद इस पे गौर करें, दोनों जगह लफ्ज मस्जिद आया है, जिस जगह सजदा किया जाता है। ठीक हो गया? यानी रात के हवास तारी कर दिए और करीब की मस्जिद से दूर की मस्जिद तक सारे मतलब फासले निगेट हो गए उनके लिए। फासलों की निगेशन की तरफ इशारा है। जब देखे ना आप जमीन से, फर्ज करें कि आप कराची में बैठे हैं, आप जमीन से ऊपर उठे, फर्ज करें कि आप 100 फुट ऊपर उठ गए। 100 फुट का मतलब 10 मंजिल है। आप 1,000 फुट ऊपर उठ गए। अब 1,000 फुट ऊपर आपको पूरा कराची नहीं दिखेगा।
हाँ जी सर ऐसे ही हो जाएगा सर, पूरा कराची दिखने लगेगा।
अब अगर आप 1 मील ऊपर चले जाएं, आप 10 मील ऊपर चले जाएं, आप 100 मील ऊपर चले जाएं, आप 1,000 मील ऊपर चले जाएं, तो पूरी दुनिया एक सिरे से दूसरे सिरे तक आपकी निगाह में आ गई कि नहीं आ गई? तो रात के हवास में क्या हुआ कि आपका विजन का विस्ता पैनोरामिक हो गया। विस्ता ऑफ योर विजन बिकेम पैनोरामिक। व्हाट डू आई मीन? यानी मंजर जो है वो फैल गया, आपकी निगाह ने मंजर के दोनों किनारों को घेर लिया, आपकी निगाह के सामने दोनों चीजें आ गई। हाँ या नहीं? इस तरह बेअब्दी अपने बंदे को लव शर्त है। बंदा बंदा तो हो, बंदा था, तो इस तरह سے لے گیا اس کو اٹھا دیا, اس طرح کا کیا مطلب ہے؟ اس کے سامنے واضح کر دیا, کسی سے لگ اصرار بھی تو بنتا ہے. بات واضح ہو گئی؟ بہت شکریہ.
ترجمہ ہے, اور ہر انسان کا معاملہ یہ ہے کہ لٹکا دیے ہم نے اس کی تقدیر اس کی گردن میں, اور نکالیں گے ہم اس کو دکھانے کے لیے روز قیامت ایک کتاب یا سانچے جیسے پائے گا وہ جسے کھلا ہوا. 13 ٹائٹل سر اسی سورے.
میں اس کا مفہوم آپ کے ساتھ عرض کر دیتا ہوں, کیونکہ آیت کو شرح کرنا وہ ایک علیحدہ, یا تو کھول کے میں بیٹھ سامنے رکھ کے عرض کروں. مفہوم یہ ہے, اگر مفہوم سے گزارا ہو جائے تو ٹھیک ہے. لفظ روزے قیامت ہے, آپ کے سامنے کھلی ہوئی ہے یہ آیت. اچھا, میں یوم القیامہ کا مطلب ہے وہ ساخت جس میں کسی چیز کو قائم کر دیا جائے گا. کس چیز کو قائم کیا جائے گا؟ روح کے حواس طاری کر دیے جائیں گے. روح کے حواس کا قیام جو ہے یہ یوم القیامہ. یہ حضور قلندر باب اولیاء کی تشریحات کی روشنی میں عرض کر رہا ہوں. لوح قلم میں انہوں نے بتایا کہ یوم القیامہ میں کیا ہوگا, روح کے حواس طاری کر دیے جائیں گے. یعنی حواسوں کی قسمیں ہیں, ایک ہمارے مادی جسم کے حواس ہیں, ایک ہمارے نشما کے حواس ہیں. جب ہم عالم راس میں منتقل ہو جاتے ہیں, جب تک ہم دنیا میں رہتے ہیں, تو یہ نشما کے حواس اور بدن کے حواس, مادی جسم کے حواس, یعنی دن کے حواس اور رات کے حواس آپس میں عدل بدل ہوتے رہتے ہیں. ٹھیک ہو گیا؟ جب ہم پرماننٹلی جسم کو ڈسکارڈ کر دیتے ہیں تو ہوتا کیا ہے کہ نسما کے حواس تاری ہو جاتے ہیں اور باڈی کے حواس ڈیلیٹ ہو جاتے ہیں. اب جب ہم عالم راس میں جاتے ہیں تو وہاں پہ روح کے حواس اور نسما کے حواس آلٹرنیٹ کرتے رہتے ہیں. وہاں پہ یہ نسمہ اور روح کے حواس کی صورت میں عدل بدل ہوتا رہتا ہے. پھر یوم القیامہ میں آ کر کیا ہوتا ہے کہ نسمہ کے حواس پرماننٹلی مغلوب کر دیے جاتے ہیں اور روح کے حواس غالب ہو جاتے ہیں. جب روح کے حواس غالب ہو جاتے ہیں تو پھر ہم اس میں جب ایکسل کریں گے, اس میں ترقی کرتے کرتے, جب یہ حواس کی رفتار مطلب 36,50,000 سے بڑھ کر تقریباً 2 کروڑ گنا ہو جائے گی تو ہم حشر نشر میں پہنچ جائیں گے. ٹھیک ہو گیا؟ تو اب جب روح کے حواس طاری ہوں گے تو جو اس نے دنیا میں اپنی صلاحیتوں کا استعمال کیا ہوگا اس کا ریکارڈ اس پہ کھل جائے گا. وہ ریکارڈ اس کے اندر ہی ہے نا. تو کہتے ہیں جیسے آپ نے گلے میں وہ تمغے لٹکائے ہوتے ہیں, تو اس طرح وہاں پہ تمغوں کی طرح آپ کی کارکردگی کے نشان موجود ہوں گے. اگر آپ نے دنیا میں رہتے ہوئے اپنے حواس کی رفتاروں کو بڑھایا تو کیا ہوا, آپ اللہ کی بات کو زیادہ اچھا سمجھیں گے یا کم سمجھیں گے؟ جتنا زیادہ میڈل کیا ہوتے ہیں, میڈل کیا ہوتے ہیں آپ کی کارکردگی کی نشانی ہے. یہ مثال دی گئی ہے, یہ مثال دی گئی ہے کہ آپ کی کارکردگی جھلکے گی آپ کی روح میں. جو بھی آپ نے ورکنگ کی ہوگی وہ آپ کے سامنے آ جائے گی, کیونکہ گردن میں لٹکی ہوگی. کیا مطلب سامنے ہوگی؟
بالکل بالکل سر, صحیح. चीजें सब नजर समझ आ गई।
जब आपको खुद भी दिखेंगी और दूसरों को भी दिखेंगी कि भी इस बंदे ने जो इसको जिस टेस्ट से गुजारा गया है उसको ये कितनी कामयाबी से इसने पास किया या ये फेल होके आया, ठीक हो गया?
जी सर। एक सवाल और है।
अच्छा
सर, इसी की आयत 35 है, इसी सूरह की आयत 35 है, वला तकुफ, इसकी मैं उर्दू पढ़ लेती हूँ सर तर्जुमा, और ना पीछे लगो ऐसी बात के ना हो तुम्हें जिसका है, बेशक कान आँख और फवाद उन सब के बारे में तुमसे बात पूछ होगी, सवाल पूछा जाएगा, मसूला, ना पीछे लगो ऐसी बात के।
अब ये लफ्ज इसमें जो कहा कि ये बाज फोर्स होगी, किन किन चीजों के बारे में? आंख, कान और फवाद। अब गौर करें कि कुरान में लफ्ज फवाद इस्तेमाल हुआ है, रूह का लफ्ज इस्तेमाल हुआ है, फिर फवाद का लफ्ज इस्तेमाल हुआ है। फवाद कहते हैं समझने को, तो माइंड ही कहेंगे ना इसको, यानी तुमने अपने माइंड से, अपनी आंखों से, अपने कानों से कैसा काम लिया, ठीक हो गया? मैं आ रहा मैं अर्ज करता हूँ, मेरी बात को पहले जरा समाप्त तो फरमा ले। मैं ये अर्ज कर रहा हूँ कि अल्लाह ने फरमाया कि आपसे सवाल पूछा जाएगा। सवाल पूछा जाने का क्या मतलब है? सवाल पूछे जाने का मतलब है कि यू आर अकाउंटेबल, यू आर आंसरेबल, या यू आर अकाउंटेबल, या आपको ये पता चलेगा कि भी अल्लाह ने मुझे ये सलाहियतें दी थी, क्या सुनना, देखना और समझना। तो मैंने किसी बात को क्या सुना, क्या देखा और क्या समझा, इन तीन चीजों के बारे में यू आर आंसरेबल। और करें, अब जब आपको ये बातें पता चल गई तो अब आप गैर हकीकी की तलाश करेंगे या हकीकत की तलाश करेंगे, यानी क्या जिम्मेदारी आई?
हकीकत की तलाश।
अब सवाल ये पूछा जाएगा कि भी आपने इनका इस्तेमाल किया या नहीं किया, तो आप ऐसी चीजों का ताकुब क्यों करते रहे जो गैर हकीकी थी, जिन चीजों का तुम्हें इल्म नहीं का मतलब है कि जिन चीजों का तुम्हें ये टूल दिए गए थे टू सर्च द रियलिटी, और आप इल्यूजन को ढूंढते रहे। क्लियर हो गई बात? थैंक यू जी।
थैंक यू सर, थैंक यू सो मच सर, मेरे सवाल हो गए।
वेलकम जी।
अस्सलाम वालेकुम सर
जी। वालेकुम अस्सलाम
सर, मेरा सवाल ये बनी सर की बैक स्लाइडिंग मूवमेंट और सरकशी के हवाले से है कि इनके खाते में है कि तुम दो बार फसाद करोगे और सरकशी करोगे, सर इससे क्या मतलब मुराद, मतलब ऐसी
आप करोगे के बजाय करते हो और करते ही रहते हो, क्यों नहीं कर रहे?
करते हो और करते ही रहते हो।
हाँ जी, ये उसे आप मुस्तकबिल का फिगर क्यों बना रहे हैं? मतलब है अल्लाह रब्बे करीम बनी इसराइल को एक्यूज कर रहे हैं, उन पे उनकी नाफरमानी की तरफ मतवज्जो कर रहे हैं कि तुम लोग तो सरकशी करते हो। सरकशी का मतलब क्या हुआ? सरकशी, सर को ऊंचा करके अपनी बात करना। और तो करे, यानी अल्लाह की बात के बजाय अपनी बात पे इसरार करना सरकशी कहलाती है। आप किसी बच्चे को कोई बात समझाते हैं और बच्चा आगे से गर्दन अकड़ा के खड़ा है और अपनी गलती पे शर्मिंदा भी नहीं है, तो आप क्या कहेंगे? यार ये लड़का बड़ा सरकश है, यानी ये सर को खींच के रखता है ऊपर की तरफ। लेकिन दूसरा बच्चा जो है वो बात सुनता है, रियलाइज करता है कि मुझसे गलती होगी, मुझे किसे टोका गया है, मुझे मेरी एक कोताही से आगाह किया जा रहा है, तो उसकी गर्दन का क्या हाल होगा? उसका सर झुक जाएगा। हाँ या नहीं? तो अल्लाह रब्बे करीम उनको आगाह कर रहा है कि ये सरकशी वाला एटीट्यूड जो है ये इबलीसियत है। और करें, इबलीस ने क्या किया? उसको हुक्म दिया गया कि भी सजदा करो, उसने हुक्म अदूली भी की और आगे से जस्टिफाई भी किया, और जस्टिफिकेशन में ऐसी बुरी बात कही कि अल्लाह ने उसको रद्द कर दिया। तो ये इबलीसियाना, यानी इबलीसों वाला तर्ज़े अमल अपनाया हुआ था किसने? बनी इसराइल ने अपनाया हुआ था, अपनाया हुआ है और अपनाए ही रहेंगे। अगर रहेंगे तो गॉड इज नॉट गोइंग टू एक्सक्यूज देम, यानी अल्लाह का निजाम, अल्लाह नहीं किसी को कुछ कहता, अल्लाह बहुत ही रहीम और करीम है, लेकिन अल्लाह का निजाम आपकी करतूतों का रिजल्ट मुहैया करता रहता है। अगर आप सरकशी करेंगे तो रिजल्ट आप खुद भुगतेंगे, अगर आप सबमिट करेंगे, सारा खेल तो सबमिशन का है ना, अगर आप सबमिट करेंगे अल्लाह को तो क्या होगा भैया? आप अपनी करेक्शन करेंगे ना, आप अल्लाह को थोड़े सबमिट कर रहे हैं, आप तो अपनी गलती को एक्सेप्ट करके उसकी इस्लाह करने में लग गए। जब आप इस्लाह करेंगे तो इम्प्रूव कौन होगा? आप होंगे कि अल्लाह होगा? बस यही मोटा सा फलसफा है कि सरकशी से मुराद है अपनी करना। इससे बाज आने की बात बताई है अल्लाह ने, मिसाल उन्होंने पूरी कौम पे लगा दी कि भी पूरी कौम का एटीट्यूड हो या एक फर्द का एटीट्यूड हो। ठीक हो गया?
जी सर।
एक और सवाल
है कहा
कि आप कुरान
की
कवानीन
याद करने
का किसने से मुराद है? कानून कहते किसे? बड़े की मर्जी, कानून कहते हैं बड़े की मर्जी। देखे ना, आपके मुल्क में मुकन्नना कानून साजी का एक इदारा है, आपने उसको ये अख्तियार दिया, उसको बड़ा मान लिया, वो कानून बनाता है जिसका नफाज होता है ताकि मुआशरा जो है वो एक अच्छी तरह फ्लरिश कर सके, ग्रो कर सके। ठीक है? इसी तरह अल्लाह तबारक व ताला ने कुछ कवानीन मरतब किए, यानी कुछ बातें हैं जिनको अल्लाह चाहता है कैसा करें। अब उसकी मर्जी ये है कि आप खुद को जाने, अपनी सलाहियतों का वकूफ हासिल करें और उनको अच्छी तरह इस्तेमाल करें। तो अगर हम कुरान पढ़ें और ये गेज ना करें कि भी अल्लाह क्या चाहता है, अल्लाह ये चाहता है कि आप उन कामों से बाज आ जाएं जिनसे एनर्जी जाया होती है, तो ये अल्लाह का कानून हो गया। अल्लाह चाहता है कि आप अपनी एनर्जी को अच्छा यूज करें, आपको अच्छे रिजल्ट्स मिलेंगे, ये अल्लाह का कानून हो गया। बात हो गई बात? देखिए ना, मैं आपको एक मिसाल देता हूँ। अब आपके घर में आपके शौहर जो हैं वो बड़े हैं, या आपके ससुर हैं, या आपके कुछ बुजुर्ग हैं घर में, वो बड़े हैं। انہوں نے منع کر دیا کہ یہ فلاں صاحب گھر میں نہیں آئیں گے. قانون بن گیا کہ نہیں بن گیا؟
بن گیا.
بھئی آپ فرض کریں اپنے گھر میں آپ بڑی ہیں, آپ نے منع کر دیا کہ بھی یہ فلاں صاحب نہیں آئیں گے. اب کسی بچے کی نجال ہے کہ اس کو لے کر اندر آ جائے؟
نہیں.
قانون بن گیا
نہیں.
قانون کا مطلب ہے بڑے کی مرضی. اگر آپ لا ابائڈنگ سٹیزن ہیں تو کیا کر رہے ہیں؟ آپ بڑے کی مرضی پہ چل رہے ہیں. مخلوق ہونے کے ناطے ہمیں خالق کی مرضی پہ چلنا ہے یا نہیں چلنا؟ بس اسی کو قانون کہتے ہیں. واضح ہو گئی بات؟ مائی پلیزر. جی اور کوئی؟
جی السلام علیکم سر.
جی وعلیکم السلام. جی بھائی مائک تو کھول لیں, بات کر رہے ہیں, مائک بند کر دیا.
سوری
میں سمجھی وہ کہیں گی پہلے سوال. تو اس کی وہ والی میں کر لوں جی. آپ کر دیں
بالکل. یہ استخارہ کے مائنی اور مفہوم
کیا ہے, اس کو تھوڑا سا سمجھانا. استخارہ کا لفظی مطلب تو مجھے نہیں پتا. چلیں آپ نے اشارہ کر دیا, اب آگے سن لیں. اس کا جو مفہوم ہے وہ یہ, اللہ سے مشورہ کرنا. اللہ سے مشورہ کرنا استخارہ کرنے کا مطلب ہے. اللہ سے مشورہ کرنا, یہ جو ہمارے ہاں جو چیز جس کو استخارہ کہا جاتا ہے, میں اس کی بات کر رہا ہوں. ٹھیک ہو گیا؟ اب آپ کوئی بھی عمل کر کے جب ذہن میں ایک سوال لے کے اللہ کی طرف متوجہ ہو جاتے ہیں اور وہاں سے جو جواب آتا ہے, اب آپ اس کو نیند کے حواس میں وصول کریں تو وہ خواب کی صورت میں جواب آ گیا. آپ بیداری میں وصول کریں تو یہ ایک الہامی طرز ہو گئی. ٹھیک ہو گیا؟ تو کچھ اعمال کیے جاتے ہیں, یعنی کہ کوئی جیسے وہ پڑھا جاتا ہے, پھر اس کے بعد ذہن میں سوال کو دوہرا کے ذہن کو اللہ کی طرف متوجہ کر دیا جاتا ہے. وہاں سے جو اطلاع آتی ہے, چاہے آپ اسے بیداری میں وصول کر لیں یا خواب میں, وہ جواب تو آتا ضرور ہے, لیکن آگے ہم سمجھ پا رہے ہیں یا نہیں یہ ایک اور کہانی شروع ہو جاتی ہے. تو استخارہ بیسیکلی اللہ سے مشاورت کا نام ہے. مطلب ہے کہ آپ ایک کام کرنا چاہ رہے ہیں, آپ کو نہیں سمجھ آ رہی کہ میں یہ کروں یا نہ کروں, تو آپ اللہ سے پوچھ لیتے ہیں, اس کو استخارہ کہتے ہیں. ہمارے ہاں یہ کاروبار بنا ہوا ہے, اسی لیے میں نے کہا مجھے اس کا نہیں پتا. کام کرنے کے کئی درجے ہوتے ہیں. ایک یہ کہ آپ اسے مشغلے کے طور پہ کرتے ہیں, مثلا ٹیچنگ ہے, آپ پاس ٹائم کے لیے بچوں کو پڑھا رہے ہیں. ایک یہ کہ آپ نے اسے پروفیشن بنا لیا. یہ پروفیشن کا مطلب ہے کہ اب آپ ایک پروفیشنل انداز میں, یعنی استاذانہ کاریگری اور مہارت کے ساتھ بچوں کو تعلیم دینے بیٹھ گئے. ٹھیک ہے, آپ نے باقاعدہ جاب کر لی وغیرہ وغیرہ, لیکن یہ کہ آپ جاب کر رہے ہیں اور آپ کو بہت ہی اچھا لگ رہا ہے پڑھانا اور آپ ایک پیشن کے ساتھ اسے پڑھا رہے ہیں, کیا आपका एक जोश है, एक जज्बा आ गया। अब आप अपने प्रोफेशन में एक पैशन के साथ, एक जज्बे के साथ पढ़ा रहे हैं, ठीक हो गया। लेकिन एक ये कि आपका पैशन इतना बढ़ गया कि ये लोग कहते हैं यार ये क्रेजी है, यानी आप बच्चों की वेल बीइंग में इतनी दिलचस्पी, इतना इनहमाक लेने बैठ गए, करने बैठ गए, ये आपको हासिल हो गया कि आप बच्चों की वेलफेयर के लिए क्रेजी हो गए। तो कहते हैं ये बड़ा जुनूनी टीचर है। क्या कहते हैं? He has got a craze। ये क्रेज जो है इसको जुनून कहा गया, अंग्रेजी का लफ्ज इस्तेमाल किया ताकि वाजे हो सके बात, ठीक है। वरना तो लफ्ज जुनून जो है वो मजनू बनाने वाले के लिए जरूरी है। यानी किसी चीज को इस दर्जे पे अपना लेना कि वो आपका क्रेज बन गया, क्रेजी अबाउट दैट कहते हैं ना अंग्रेजी में। यानी कि आप किसी काम को इतनी छदो मद और इतने जज्बे से करें कि लोग कहें कि ये क्रेजी है, इसको तो इस काम के सिवा सूझता ही कुछ नहीं है। जुनून में क्या होता है? सिवाय उस एक काम से कोई चीज सूझती ही नहीं। अब मतलब एक प्रोफेशनल टीचर सिर्फ स्कूल जाएगा, क्लास में 40 मिनट का लेक्चर दे के बाहर निकल आएगा। ही नॉट बॉदर के मुझे क्या बच्चों की साइकी क्या है, मुझे उनका एक्स्ट्रा टाइम देना है नहीं देना, सोचेगा। लेकिन अगर वो पैशनेट हो जाएगा तो ही स्टार्ट वरिंग अबाउट कि वो फलां बच्चा जो है वो क्यों नहीं उभर रहा, वो फलां बच्चे की राइटिंग क्यों नहीं ठीक हो रही, वो फलां बच्चे का, तो वो हर वक्त क्या होगा उसके बारे में तवज्जो देगा। लेकिन अगर वो क्रेजी हो जाए, वो पीछे ही पड़ जाए बच्चों के कि तुम ठीक क्यों नहीं होते, तो क्या कहेंगे? ये मजनून हो गया, इसे जुनून चढ़ा हुआ। हजूर मुर्शिद करीम को सिवाय सिलसिले के काम के किसी और चीज का क्रेज है? वो आपसे कोई अपने लिए कुछ मांगते हैं? तो सिलसिला जो है ये उनके लिए जुनून की हद तक उनके मतलब खून में रच बस गया उनकी सोचों पे। उन्होंने कहा भाई मुझे तो वो बच्चे अच्छे लगते हैं जो सिलसिले के लिए कुछ करें। क्या मतलब? जो लोग मेरी इज्जत कर रहे हैं, जो लोग मुझसे प्यार करते हैं, जो मेरा एहतराम करते हैं, वो सारा अपनी जगह। लेकिन भाई जो बंदा सिलसिले के लिए नहीं कुछ कर रहा वो मुझे अच्छा नहीं लगता। क्या कहा? यानी उन्होंने अपने यार्ड स्टिक बता दी कि भाई मेरे लिए तो सिर्फ सिलसिला है। सिलसिले से क्या मुराद है? क्या आपको अपनी ग्रोथ करनी है और अपने साथियों की ग्रोथ में दिलचस्पी लेनी है? सिलसिला क्या है? व्हाट इज सिलसिला? सिलसिला इज नथिंग बट टू ग्रो योरसेल्फ। इसी को तज़किया कहते हैं, इसी का नाम तसव्वुफ, तसव्वुफ है। हाँ या नहीं? सराया ध्यान बहुत सारे हैं, लेकिन अल्टीमेटली असल बात कितनी सी है? असल बात यह है कि आपने ग्रो करना है। फिजिकली ग्रोथ वो अल्लाह के निजाम के तहत हो रही है, खुद ब खुद होती है। आप उसके लिए खाना अच्छा खाते हैं, हाइजीन का ख्याल रखते हैं और मुनासिब मिकदार में खाते हैं, ओवर डूइंग नहीं करते या कमी नहीं करते, ठीक है। इसी तरह ज़हनी डेवलपमेंट है, फिजिकल ग्रोथ तो एक सिस्टम के तहत हो रही है, लेकिन ज़हनी डेवलपमेंट, मेंटल ग्रोथ, उसका तज़किया करना, उसकी तरफ मतवज्जो होकर खुद को अपनी ज़हनी सलाहियतों को बढ़ाना ताकि आप अपनी रूहानी सलाहियतों को भी खोज सके, ये है सिलसिला। आप सिलसिले में जब दाखिल हुए तो आपने क्या फरमाया? दस्तखत किए थे ना कागज पे, एक दाखिला फॉर्म पे। आपने سے پوچھا گیا سوال کہ آپ سلسلے میں کیوں آنا چاہتے ہیں، تو آپ نے کس چیز پر ٹک لگایا تھا؟
اللہ کے احسان کے لیے.
اندازہ کریں. تو یہ اب اس میں آپ کا انہماک ہو، آپ کا ذوق ہو، آپ کا شوق ہو، اور یہ چیز آپ پہ ساری ہو جائے کہ بھئی مجھے تو اپنے آپ کو ڈیولپ کرنا ہے. ساتھ میں جو جو آپ خود کو ڈیولپ کریں تو اپنے ساتھیوں کی بھلائی کے لیے جو بات آپ سمجھتے ہیں کہ ان کی سمجھ میں نہیں آ رہی، ان کے فواد میں ایک بات نہیں بیٹھ رہی، تو اس کو بھی مدد کریں. جب آپ دن رات اسی پہ سوچیں گے تو یہ جنون کہلائے گا کہ نہیں کہلائے گا؟ کیونکہ آپ کا اوڑھنا بچھونا سلسلہ بن گیا، یا سلسلے کی تعلیمات آپ کا اوڑھنا بچھونا بن گئی. آپ صرف وہی سوچ رہے ہیں، اسی پہ عمل کر رہے ہیں، دوسروں کو راغب کر رہے ہیں، تلقین کر رہے ہیں، تبلیغ کر رہے ہیں، اور اس پہ عمل کر کے دکھا رہے ہیں، عملی نمونہ بن گیا. جب آپ کہتے ہیں کہ بھی اللہ کا ذکر جو ہے وہ اطمینان قلب عطا کرتا ہے، اور آپ کے خود قلب کو قرار نہیں ہے، تو پہلے تو آپ اس کو خود آزمائیں گے نا. اب سلسلہ کیا ہے بھئی؟ قرآن کی تعلیمات پہ ان کی روح کے مطابق، اس کی اسپرٹ کے مطابق عمل کرنا. اگر آپ کسی چیز پہ اس کی اسپرٹ کے مطابق عمل کر رہے ہیں تو یہ عمل کہلائے گا، ورنہ یہ ریچول بن جائے گی. تو جنون میں ابا نے جو دعا دی ہے یا دعا کی ہے کہ اللہ کرے میرا جنون آپ کا جنون بن جائے، یعنی ابا چاہتے ہیں کہ ان کی اولاد، ان کی روحانی اولاد، ان کی طرز فکر کو اپنا کے سلسلے کی تعلیمات کو اپنا اوڑھنا بچھونا بنا لے. یہ ہے جنون. یہ تھوڑے ہی کہ آپ سر پر راکھ ڈال کے پاگل ہو کے گلیوں میں پھر رہے ہوں اور کہیں کہ جی میں پاگل ہو گیا، میرے پہ جنون سوار ہو گیا. واضح ہو گئی بات؟
شکریہ.
آپ کا شکریہ جی کہ آپ ایسے اچھے اچھے سوال پوچھتے ہیں کہ لطف آ جاتا ہے.
میرا ہو گیا
جی.
السلام
علیکم سر، میں
پوچھ لوں سوال؟
جی ارشاد.
جی سر، مجھے یہ پوچھنا تھا کہ جو سورہ توبہ ہے تو ساری آیات سے پہلے تو بسم اللہ سے شروع ہوتی ہیں، تو سورہ توبہ بسم اللہ کیوں نہیں ہوتی؟ سٹارٹ کیوں نہیں ہوتی بسم اللہ سے بگننگ میں؟
ہم اس پہ دو تین دفعہ بات کر چکے ہیں، لیکن پھر بھی چلے.
اچھا اچھا،
چلے کوئی نہیں، سن لیجیے، کوئی بات نہیں، میں آپ کو کہتا ہوں. دیکھیے، میں نے عرض کیا کہ بسم اللہ الرحمن الرحیم جو ہے یہ سورہ فاتحہ کی پہلی آفیشیل آیت ہے. باقی تمام سورتوں میں سے تبرکن پڑھا جاتا ہے. اب کیونکہ قرآن کی سورتیں ہیں 114، تو ایک دفعہ تو سورہ فاتحہ میں آ گئی، اور دوسری دفعہ یہ وقوع پذیر ہوئی ہے سورہ نحل میں، جہاں سے سلیمان ملکہ سبا کو خط لکھ رہے ہیں، اس خط کی ابتدا میں لکھتے ہیں بسم اللہ الرحمن الرحیم. تو بسم اللہ مطلب یہ کہ اس وقت بھی رائے تھی، حضرت سلیمان کے وقت میں بھی، غور کریں، اس نے ایک راز یہ کیا. تو اب کسی کے پاس کوئی دلیل نہیں ہے کہ سورہ توبہ کے شروع میں کیوں نہیں پڑھتے، ٹھیک ہے؟ اندازہ یہ ہے کہ چونکہ 114 دفعہ یہ اثر کر رہی ہے، یعنی اگر آپ ہر سورت کے شروع میں لگاتے ہیں تو اس کی تعداد اگر سورہ توبہ میں لگا دیں تو یہ ایکسیڈ کر جاتی ہے، یعنی 115 ہو جائے گی. سورہ نحل میں بھی ہے، ہاں یا نہیں؟
جی بالکل سر، ان کے حق میں بھی ہے.
تو یہ تعداد کو برابر رکھنے کے لیے کسی ایک صورت سے ہٹانا تھا.
جی سر اب سمجھ
آئے. تو انہوں نے سورہ توبہ کا انتخاب کیوں کیا یہ اب ان کی حکمتیں ہیں، یہ میرے علم میں نہیں.
اچھا سر ایک سوال تھا، میں بہت عرصے سے سوچی تھی. آپ نے ہمیں ایک لیکچر میں بولا تھا کہ جو لوگوں کو سزا ملے گی آخر میں اللہ تعالیٰ کی دو رقمیں تو ڈیلیٹ کر دے گا اللہ ان کو. تو سر اس کو ذرا واضح کریں، لیکن سر وہ تو ویسے ہی اللہ کے انکاری ہیں، ان کو تو کوئی فرق نہیں پڑے گا نا.
جی اللہ وجود میں لایا، اللہ ان کو وجود میں لایا. میری عرض کو سن لیں، اب میری عرض سن لیں نا، میں آپ کی بات کی جواب میں عرض کر رہا ہوں کہ اللہ نے ان کو وجود بخشا. ذرا اس بات کو اپنے ذہن میں اترنے دیں. اور ان کو کوئی کام کرنا تھا جو انہوں نے نہیں کیا، اس کے خلاف کیا. جس مقصد کے لیے اللہ نے ان کو تخلیق کیا تھا انہوں نے وہ مقصد پورا نہیں کیا. اب وہ چلے گئے جہنم میں پچھتاوے کی تکلیف. یہ واقعہ پورا جو حضور قلندر بابا اولیاء نے بتایا اور حضور مرشد کریم نے ہمیں حضور قلندر بابا اولیاء کے حوالے سے فرمایا کہ دیر ول بی اے ٹائم جب یہ حشر نشر ہو جائے گا، جس نے جہنم میں جانا ہے وہ جہنم میں چلا جائے گا، جس نے جنت میں جانا ہے وہ جنت میں چلا جائے گا. تو جو جہنم میں جائیں گے وہ آہ و فغاں کریں گے، روئیں گے، پیٹیں گے کہ یہ ہم سے غلطی ہو گئی، ہم کس میں پھنس گئے. ٹھیک ہے؟ تو اللہ رب کریم پوچھیں گے کہ یہ کیا ہو رہا ہے، یہ شور کا ہے کیا. تو فرشتے ان کو بتائیں گے کہ حضور یہ جہنم سے آوازیں آ رہی ہیں. وہ کہیں گے کہ کیوں؟ وہ کہیں گے یہ رو پیٹ رہے ہیں. وہ کہیں گے کیوں رو پیٹ رہے ہیں؟ کیا بتایا نہیں تھا ان کو؟ وہ کہیں گے جی بالکل بتایا تھا، لیکن بس ہو گئی ان سے غلطی، جو بھی ہے وہ اب اپنی اس پہ شرمندہ ہیں. اب وہ بندہ جو اللہ کی بات پہ عمل کر کے اپنے ٹارگیٹ کو اچیو کر کے بیٹھا ہوا ہے، کیا جس نے ٹارگیٹ اچیو نہیں کیا اس کو اس کے برابر بٹھا دیا جائے؟ یہ جسٹس کے خلاف ہو جائے گا نا. اب ہوگا یہ کہ ان کو وجود کس نے بخشا؟ اللہ نے. جہنم کو وجود کس نے بخشا؟ اللہ نے. اب اللہ رب کریم جس وقت جہنم کو ڈیلیٹ کریں گے تو جہنم کے رہنے والے کیا ہوئے؟ واضح ہو گئی بات؟ مطلب ہے کہ when they couldn't fulfill their purpose of life, their purpose of existence, تو کیا ہوگا؟ ultimately they perish. بس مطلب ہے ختم ہو گیا، قصہ ختم ہو گیا، چیپٹر کلوز ہو گیا ان کا. ٹھیک ہے؟ واضح ہو گئی بات؟ اللہ خوش رکھے گی.
السلام سر.
جی وعلیکم السلام. جی جی
سر میں آپ کا فون کر رہا
ہوں. جی جی آپ ہی بول رہے ہیں. جی فرمائیے
سر. سورہ ہود کی آیت ہے آیت نمبر 17. تو سر اس میں یہ پوچھنا تھا کہ
شکریہ جو رب ہے میرا اور رب ہے تمہارا, نہیں کوئی جانتا نہ تو وہ پکڑنے والا ہے. پریشانی رب میرا تو سر اس میں اسی لیے پریشانی سے پکڑنے کی کیا مراد ہے کہ اس میں سورہ رحمان میں بھی ہے کہ یہ رسل نظر میں نبی سیما فائدہ نوازی و لگتا اور اس کی سرا سے مسلم سورہ فاتحہ میں مبندوں کے لیے کہ اذن سراط المستقیم یہاں اللہ تعالیٰ اپنے ہی کہہ رہا کہ
سوال کیا بنا اللہ کہہ رہا ہے کہ ایک سسٹم ہے, سسٹم کیا اور سسٹم چلا رہا ہے جو میرا اور تمہارا رب ہے آپ سے کہلوا رہا ہے کیوں کہ یہ جملہ اللہ کا تو نہیں ہے ربی میرا رب اللہ کس کا رب ہے اللہ ہم سے کہلوا رہا ہے ٹھیک ہے نا ربکم یعنی آپ کے ذہن میں ہے کہ وہ میرا بھی اور دوسروں کا بھی رب ہے ایک اس جملے سے تو یہ بات واضح ہو گئی اب رہ گیا بات کے جی صراط مستقیم کیا ہے ہم سورہ فاتحہ میں کیا کہتے ہیں اہدنا صراط مستقیم اب آپ نے چونکہ مستقیم کا ترجمہ فارسی کے مستقیم سے کیا ہوا ہے ایک لفظ ہے فارسی میں بھی مستقیم ہے ایک عربی میں بھی مستقیم ہے اب میں فارسی عربی کی جگہ فارسی کا مستقیم رکھ کے اس کا ترجمہ کر رہا ہوں تو گڑبڑ گھوٹالا کیا ہوا ساری چیز خراب ہو گئی نا اب سرپ کہتے ہیں گلے کی نالی کو گلے کی نالی کو جس میں سے غذا گزر کے معدے میں جاتی ہے اور پھر اس کے بعد پورا پروسیس ہوتے ہوئے آنتوں سے ہوتے ہوئے خزلے کی صورت میں خارج ہو جاتی ہے اسے سرپ کہتے ہیں یہ جو گلے کی نالی ہے اسی سے لفظ صراط ہے پیسج انٹو دا سسٹم سورہ فاتحہ میں کیا کہا مالک یوم الدین اس سسٹم کی بناوٹ کے مالک آپ کیا کہہ رہے ہیں مالک یوم الدین کا نابود ہویا کا نسائن میں تیری ہی بات مانوں گا اور تجھ سے ہی مدد چاہوں گا صراط اہدنا صراط مستقیم ہاں یا نہیں آپ سسٹم کے بنانے والے مالک سسٹم کی بناوٹ کا مالک یعنی وہ جیسے چاہے سسٹم بنائے وہ مالک ہے آپ اس کے حضور پرارتھنا کر رہے ہیں التجا کر رہے ہیں یو آر امپلورنگ یو آر سپلیکیٹنگ بفور ہم کہ جی مجھے اپنے سسٹم میں داخلے کا راستہ دے دیں اور اس طرح دیں کہ میں اس کو مستقیم کروں کین 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 سے مراد ہے اسٹیبلش کرنا کسی چیز کو اسٹیبل کرنا اسٹرینتھن کرنا مستقیم سے کیا کیا لفظ کین سے کیا کیا لفظ بنتے ہیں مقیم رہنے والا قیام قائم رکھنے والا عقیم عقیم الصلاۃ قائم کرنے والا قائم کرو عقیم ٹھیک ہے اسی سے لفظ قیوم ہے قیوم کا کیا مطلب ہے قائم رکھنے والا تو مستقیم کیا ہوا عربی میں مستقیم کا مطلب ہے اسٹرینتھن کرنا اہدنا صراط المستقیم صراط مستقیم یعنی کہ اس راستے پہ اس پیسج پہ مجھے چلا کہ جہاں میں سسٹم کو اسٹرینتھن کرنے والا بن جاؤں میرا ایک رول ہے تو نے مجھے پیدا کیا اس نے ایک نوالا کیا کرتا ہے نوالا آپ کے باڈی میں جاتا ہے اپنا رول پلے کرتا ہے کیا رول پلے کرتا ہے کہ وہ باڈی کو توانائی دیتا ہے اسٹرینتھن کرتا ہے اس کے بعد وہ سسٹم سے ڈسکارڈ ہو جاتا ہے انعمت علیہم یعنی کہ انعمت علیہم ہم نے کر دیا جن پر نعمتیں آئیں اب یہاں دیکھتے ہیں تو مسلمان ہی سب سے زیادہ محروم ہے اس وقت تو نعمت کا کیا مطلب ہوا نعمت نہیں کہا انعمت علیہم جن کو سسٹم اپروول دیتا ہے یعنی آپ دیکھیں نا ڈپارٹمنٹ میں جاتے ہیں اگر وہ ڈپارٹمنٹ آپ کو ایکسپٹ نہ کرے پورا آفس ہی آپ کے خلاف ہو جائے تو آپ وہاں کام کر سکیں گے تو اس لیے کہا کہ مجھے سسٹم میں داخلے کا روشنی عطا کر عہد نہ ہمیں جمع کا سیدھا اجتماعیت ہے کہ ہمیں سسٹم میں اس طرح داخل کر کے سسٹم ہمیں ایکسپٹ کرے غیر المغضوب نہ کہ وہ ہمارے اوپر ایجوکیٹ کرے. یعنی جیسے اب آپ ایک غلط نوالا کھا لیں کیا ہوتا ہے وامٹ ہو جائے گی سسٹم باڈی سسٹم اس کو اٹھا کے باہر پھینک دے گا یا دست لگ جائیں گے. اگر آپ نے کوئی غلط چیز کھا لی آپ غلط ہوئے سسٹم نے اپروو نہیں کیا تو کیا ہوگا غیر المغضوب نہ کہ سسٹم ایجیٹیٹ کرے غیر المغضوب علیہم ان پر ولد دوالین اور نہ ہی وہ سسٹم میں غلط راستے سے داخل ہو. دوال کہتے ہیں راستے سے ہٹ کر چلنا گمراہی کہتے ہیں نا. مثلا اب آپ وہ نوالے کی مثال لیں دوبارہ اب نوالے کو آپ کان میں ڈالیں تو کیا وہ میدے میں چلا جائے گا کیا وہ سسٹم میں داخل ہو سکے گا یا نوالا ناک میں لیں کیا اثر ہوگا آپ کا سسٹم جو ہے وہ آپ کو کس درجے ریجیکٹ کرے گا اگر آپ صحیح راہ پہ نہیں ہوں گے تو. ٹھیک ہے تو یہ کہا گیا ولد دوالی. اب کلیئر ہو گئی بات کہ صراط مستقیم کیا ہے. اللہ کہتا ہے یہ ہے سسٹم اور اس کا راستہ اور اس کو آپ نے سٹرینتھن کرنا. بات ہوگی بات. تھینک یو جی فرمائیے. بڑا سمپل ہے. محدود کا مطلب جس میں حدیں ہوں لامحدود جس کی حدیں نہ ہوں. ٹھیک ہو گیا یعنی جو محدودیت میں سوچتا ہے مختلف بیریئرز رکھ کے اسی کے اندر گھرا رہتا ہے اور ایک وہ ذہن ہے جو اللہ کی طرح لامحدودیت یعنی اللہ کی طرزوں کو اپنانا لامحدودیت ہو گئی ہے نا. ایک اپنی طرح سوچتا ہے ایک اللہ کی طرح سوچتا ہے بس یوں کہہ لیجئے. ٹھیک ہو گیا.